पत्रुस भाइले तपाईँहरूलाई सबैलाई धेरै सम्झना गर्नुभएको छ प्रभु येशूमा, अनि उहाँको सम्झना यहाँ चाहिँ सुनाइदिनु भनेर चाहिँ मलाई अनुरोध गर्नुभएको थियो। त्यसैले ख्रिस्टमा चाहिँ उहाँ हामीलाई प्रार्थनामा प्रेमसाथ सम्झिरहनु भएको छ, र कुनै बेला चाहिँ म यहाँ आउनलाई चाहिँ टाइम मिलाउनु खोज्दैछु भनेर भन्नुभएको छ। उहाँ बेला बेलामा चाहिँ तराई यात्रा उता पूर्वतिर सुषमा सुनाउने यात्रा चाहिँ बेला बेलामा गर्ने गर्नुभएको छ, त्यसैले उहाँको लागि। साथै जेम्स भाइको लागि प्रार्थना गरौँ, उहाँको घरको अब छानो राख्ने समय भएको छ भन्ने सुनेको छु, अनि त्यसैले गर्दाखेरि त्यो टिनको छानाहरू इत्यादि भ्याएर चाहिँ उहाँ अब 10-12 दिनमा अथवा त्योभन्दा चाँडै पनि एक हप्तामा पनि हिँड्न बेर छैन, उहाँको यात्राको लागि प्रार्थना गरौँ। अनि अब चाहिँ हामी चाहिँ पहिलो युहन्नाको पत्र, अनि मैले एक अध्यायको केही कुराहरू चाहिँ अघि बाँडेँ, अनि अब दुई अध्यायमा चाहिँ अलिकति हेर्नेछौँ, अनि नयाँ सामग्री पनि आज हेर्न प्रयास गर्नेछौँ। पहिलो युहन्ना एक के अरे दुई अध्याय र एक दुई पद पहिला चाहिँ एक पद हेर, पहिलो हुन दुईको एक, मेरा साना नानीहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्दछु, अनि कसैले पाप गर्यो भने पिताको साथमा हाम्रा एकजना वकिल हुनुहुन्छ अर्थात् धर्मी येशू ख्रीष्ट। परमेश्वर सिद्ध हुनुहुन्छ प्रियहरू हो, सिद्ध, अनि यो चाहिँ कुन अर्थमा भने पापरहित अर्थमा सिद्ध। उहाँ सिद्ध हुनुभएकोले आफ्ना जनहरूको लागि उहाँको मानदण्ड पनि सिद्ध छ। उहाँ सिद्ध हुनुभएकोले हाम्रो अगाडि चाहिँ उहाँले एउटा लक्ष्य राख्नुहुन्छ र भन्नुहुन्छ तिमीहरू म जस्तै हुनुपर्छ। उहाँलाई थाहा छ हामी धेरै 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 पटक लोट्नेछौँ, सुक्नेछौँ, अनि हामीले स्वीकार गर्नुपर्छ, अनि उहाँको 2000 वर्ष अगाडि बगाएको रगत अहिले पनि त्यसको सामर्थ्यले हाम्रो जीवनमा शुद्ध हुने काम उहाँले गरि नै रहनुहुन्छ, यो जान्नुहुन्छ। तैपनि उहाँ सिद्ध हुनुभएकोले पापरहित र पूर्ण रूपमा धर्मी र पूर्ण रूपमा असल हुनुभएकोले आफ्ना छोराछोरीलाई पनि भन्नुपर्छ, भन्नुहुन्छ तिमीहरू पनि त्यस्तै हुनुपर्छ। हाम्रो अगाडि लक्ष्य राख्नुभएको छ त्यो पाप रहित सिद्धता, त्योभन्दा कम त उहाँले गर्नै मिल्दैन। सोच्नुहोस् त यदि बाइबलमा यस्तो लेखिएको भए हामीले कस्तो ठान्थ्यौँ होला। परमेश्वरले चाहिँ अब तिमीहरू मेरो छोराछोरी भयो तैपनि, अनि मैले तिमीहरूलाई बचाएँ, क्षमा दिएँ, तैपनि अब तिमीहरू यो संसारमा छौ, अब ठिकै छ, तिमीहरूले अलिअलि त पाप गरे हुन्छ, होइन, धेरै चाहिँ नगर है, तर अलिअलि त भइहाल्छ नि, त्यस्तो भनेको भए त कस्तो हुन्थ्यो होला। तर त्यस्तो पाउँदैन। यही दुई अध्यायको एक पदमा हामी पाउँछौँ तिमीहरूले पाप नगर भनी म यी कुराहरू लेख्छु। उहाँको मानदण्ड चाहिँ आफू जस्तै छ, अनि त्यसबाट यो देख्छौँ कि यो बाइबल परमेश्वरबाट आएको किताब हुनुपर्छ। मान्छेले यसरी लेख्दैन, मान्छेले भने मान्छेले लेखेको भयो भने के हुन्थ्यो भने सक्दो राम्रो गर, होइन, तिमी सक्दो राम्रो भयो भने होइन ईश्वरले जानिहाल्छ नि। मान्छेले मान्छे सोचाइ छ त्यस्तो छ। एकजना जवान केटो जसले मुक्ति पाएको छैन उसँग कुरा गर्दाखेरि उसले भने मैले सक्दो राम्रो गर्न खोजिरहेको छु नि, होइन, अब म एकदमै अब परमेश्वर जस्तै हुनु परेको छैन कि मलाई, होइन, म सक्दो राम्रो भइरहेको छु, अरूभन्दा त धेरै राम्रो छु म। त्यो चाहिँ मान्छेको सोचाइ हो है, तर परमेश्वरले भन्नुहुन्छ ममा कुनै अन्धकार छँदै छैन, अनि म भन्दछु तिमीहरूले पनि पाप नगर भनी यी कुराहरू तिमीहरूलाई लेख्दछु। यसरी नै भन्नुहुन्छ, यद्यपि उहाँलाई थाहा छ हामी धेरै पटक पाप स्वीकार गर्नुपर्नेछ, धेरै पटक हामी लोट्नेछौँ, अझ हामीसँग छैन यस्तो भन्यो भने चाहिँ हामी नै झुट हुन्छौँ।
यो कुरा प्रभु येशूले त्यो व्यभिचारमा पक्राउ परेको स्त्रीसँग पनि यसरी नै कुरा गर्नुभयो. यहोन्ना 8 अध्यायमा एकचोटि पल्टाउँ, यहोन्ना अध्याय 8 अध्याय अनि यहाँ व्यभिचारमा पक्राउ परेको स्त्रीको बारेमा चाहिँ हामी सरस्वती एकचोटि पढ्नेछौँ. यहाँ 8 अध्यायको 3 पदमा लेखेको छ, अनि शास्त्री र फरिसीहरूले एउटी व्यभिचारमा पक्रिएकी स्त्रीलाई उहाँ कहाँ ल्याए, अनि त्यसलाई बिचमा उभ्याएर तिनीहरूले उहाँलाई भने, हे गुरुज्यू, यो स्त्री व्यभिचार गर्दा गर्दै पक्राउ परेकी हो, अब यस्ताहरू ढुङ्गाले हानिनु पर्छ भनी मूसाले हामीलाई व्यवस्थामा आज्ञा गरेका छन्, तर तपाईँ नि के भन्नुहुन्छ? तर तिनीहरूले उहाँलाई परीक्षा गर्दै उहाँलाई दोष लाउनका निम्ति केही कुरा पाइन्छ कि भनी भनेका थिए. तर येशूले मानव केही सुन्नुभएकै छैन जस्तो गरी निहुरेर आफ्नो औँलाले भुइँमा लेख्नुभयो. तर जब तिनीहरूले उहाँलाई सोधेका सोधेकै गरे, तब उहाँले आफूलाई सोझो पारेर तिनीहरूलाई भन्नुभयो, तिमीहरूमध्ये जो पाप रहित छ त्यसैले पहिले त्यसलाई ढुङ्गाले हानोस्. अनि फेरि उहाँले निहुरेर भुइँमा लेख्नुभयो. अनि ज जसले यो कुरा सुने तिनीहरू आफ्नै विवेकद्वारा दोषी ठहरिएर ठुलोबाट सुरु गरेर सानैसम्म एक एक गर्दै बाहिर गए. अनि येशू एक्लै छोडिनुभयो र बिचमा उभिरहेकी त्यो स्त्री. जब येशूले आफूलाई सोझो पार्नुभयो अनि त्यस स्त्री बाहेक अरू कसैलाई देख्नु भएन, तब उहाँले त्यसलाई भन्नुभयो, हे नारी, तिमीलाई दोष लाउनेहरू कहाँ छन्? कसैले तिमीलाई दोषी ठहराएन? त्यसले भनी, कसैले पनि ठहराएन प्रभु. अनि येशूले त्यसलाई भन्नुभयो, म पनि तिमीलाई दोषी ठहराउँदिन, जाओ र अबदेखि पाप नगर. प्रभुले त्यो व्यक्तिलाई क्षमा दिनुभयो, उसलाई सबै दोषबाट उहाँलाई मुक्त गरिदिनुभयो. तर के पनि भन्नुभयो भने, अबदेखि पाप नगर पनि भन्नुभयो. यसरी परमेश्वरको वचनमा घरिघरि यस्ता वाक्यहरू पाइन्छन्, जस्तो कि तपाईँलाई थाहा छ हाम्रो कण्ठ गर्ने अर्को पदमा पनि पढ्छ, तिमीहरू पवित्र हो किनकि म पवित्र छु. उहाँ पवित्र जस्तो हुनुहुन्छ हामी त्यस्तै पवित्र हुनुपर्छ भन्नुभएको छ. उहाँ जस्तो हिँड्नुहुन्थ्यो उसरी नै हामी हिँड्नुपर्छ, पहिलो योना 2:6 जस्तो धेरै ठाउँमा छ. यो कसरी भन्नुभएको उहाँले? कारण यो हो, कारण किनभने त्यो पवित्र जीवन जिउनलाई हामी आफैले गर्न सक्ने होइन, उहाँ आफैले प्रबन्ध गर्ने भएकोले हो त्यो भन्न मिलेको. उहाँ आफै नै यहाँभित्र जिउनु भएर हाम्रो हात र हाम्रो शरीर हाम्रो मुखहरू हाम्रो सबै अङ्ग प्रत्यङ्गमा उहाँ चाहिँ प्रभु भएर जिउनलाई आउनु भएकोले उहाँले चाहिँ त्यो भन्न मिलेको. अनि हाम्रो भाग चाहिँ आफूलाई सुम्पने हो, उहाँमा हेरिरहने हो अनि उहाँको वचनमा ध्यान दिइरहने हो, उहाँमा टाँसिरहने हो अनि उहाँ चाहिँ हामीद्वारा जिउन चाहनुहुन्छ. यसको बन्दोबस्त नै यस्तो छ, योभन्दा अर्को खालको बन्दोबस्त छैन. प्रभु चाहिँ यहाँ बसेर हामीलाई चाहिँ उता राखेर, ल अब चाहिँ म जति भन्छु त्यो त गर त, त्यस्तो होइन. उहाँले भन्नुहुन्छ म जस्तै हुनुपर्छ, अनि उहाँ आफै हामीभित्र आउनुहुन्छ अनि म चाहिँ भइदिन्छु अब जस्तो हुनुपर्छ. तर तिमीहरूको भाग पनि छ उहाँसँग चाहिँ हामी सहकार्य गर्ने हो. क्रिस्चियन जीवन यस्तो हो. अब यो कुरा चाहिँ हामी बिस्तारै बुझ्दै बुझ्दै जान्छौँ अनि प्रभुले हामीलाई सहायता गर्नुहुन्छ. तर याद गरौँ, उहाँ सिद्ध हुनुभएकोले त्योभन्दा कमको मानदण्ड बनाएर चाहिँ हामीलाई यति गरी पुग्छ भन्न उहाँले मिल्दैन. उहाँले गर्नुहुन्न, त्यो त्यस्तो हुनुहुन्न. उहाँ संसारका क्रिस्चियन भनिनेहरूले हामी मान्छेहरूले चाहिँ त्यस्तो गरौँला यति भए त पुगिहाल्छ नि होइन, होइन. उहाँले चाहिँ भन्नुहुन्छ, जस्तो म छु त्यस्तै तिमीहरू हुनुपर्छ. अनि त्यो त असम्भव छ, हो असम्भव छ. अनि त्यसैले उहाँ नै चाहिन्छ अनि हामी चाहिँ अब उहाँमा भर पर्न अनि पूर्ण रूपमा पवित्र आत्मालाई हाम्रो जीवनमा चाहिँ नियन्त्रण गर्न दिन हामीले सिक्नु परेको छ. अनि उहाँले के गरिदिनु भयो हामीलाई चाहिँ यस्तो प्रकारले दिन सकोस् भनेर, हाम्रो पुरानो मान्छेको सवालमा के गरिदिनु भयो, त्यो कुराहरू चाहिँ हामीले जान्दै जानु परेको छ. अब अर्को कुरा पहिलो योहन्ना दुईमा जाउँ. यहाँ चाहिँ प्रभु येशूलाई वकिल भनेको छ. वकिल अर्थात् हामीलाई सहायता गर्न आउनुभएको, हाम्रो छेउमा आउनुभएको छ वकिल. त्यो शब्द चाहिँ शान्तिदाता पनि हो, सहायक पनि हो. पवित्र आत्मालाई पनि यही शब्द जनाएको छ. उहाँ चाहिँ अर्को शान्तिदाता हो. पहिलो शान्तिदाता प्रभु येशू हो अनि दोस्रो अथवा अर्को शान्तिदाता चाहिँ पवित्र आत्मा हुनुहुन्छ. तर यहाँ चाहिँ अब प्रभु येशूलाई हाम्रो शान्तिदाता अर्थात् वकिल भनेको छ. अनि एउटा कुरा यहाँ ख्याल गर्न पर्छ हामीले, नत्र भने त्यो आशिष नै गुमाउँछ यहाँ यो पढ्दा पढ्दा पनि. यहाँ के भनेको छ भने पहिले होइन दुईको एकमा, मेरा सानो नानीहरू तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्दछु. अनि कसैले पाप गर्यो भने कसको साथमा हाम्रा एकजना वकिल हुनुहुन्छ भने छ, पिताको साथमा. यहाँ यस्तो भनेको छैन कसैले पाप गर्यो भने परमेश्वरको साथमा एकजना हाम्रो वकिल हुनुहुन्छ भनेको छैन, पिताको साथमा भनेको छ. बुझ्नुभयो है? यसको माने यसबाट स्पष्ट सिक्छौँ कि एउटा विश्वासी हामीले पाप गरेपछि पनि उहाँ चाहिँ हाम्रो पिता हुन छोड्नु भएको छैन, उहाँसँग हाम्रो सम्बन्ध चाहिँ टुटेको हुँदैन. यद्यपि उहाँसँगको सङ्गति चाहिँ टुटेको छ. यदि कसैले पाप गर्यो भने पिता चाहिँ पिता नै हुनुहुन्छ अनि पिताको साथमा चाहिँ धर्मी येशू ख्रीष्ट हाम्रो पक्षमा वकिलको रूपमा सहायकको रूपमा हुनुहुन्छ. यो कुरा बुझ्नलाई चाहिँ लुका 15 अध्यायमा हेरौँ. यो महत्त्वपूर्ण छ. लुका 15 अध्याय यहाँ चाहिँ उडाउ पत्र के अरे पत्र अरे पुत्रको कहानी छ, जुन प्रभु येशूले भन्नुभयो उडाउ पुत्र अथवा आफ्नो बुवालाई छोडेर बुवाको भाग बुवाको सम्पत्तिबाट आफ्नो सम्पत्ति मागेर सब उडाउने पुत्र भएकोले उसलाई उडाउ पुत्र भनिन्छ. अनि लुका 15 11 24 म पढिदिनेछु. ध्यान दिएर सुन्नुहोस् लुका 15 11. अनि उहाँले भन्नुभयो कुनै एउटा मानिसका दुई छोरा थिए अनि तीमध्ये कान्छो चाहिँले आफ्ना बाबुलाई भन्यो, पिताजी सम्पत्तिको मेरो भागमा पर्ने अंश मलाई दिनुहोस्. अनि उनले तिनीहरूलाई आफ्नो सम्पत्ति बाँडिदिए. अनि धेरै दिन नबितिकनै त्यो कान्छा छोरा सबै थोक जम्मा पारेर टाढो देशमा गयो र त्यहाँ विलासी जीवन बिताएर आफ्नो सम्पत्ति उडायो. अनि त्यसले सबै खर्च गरिसकेपछि त्यस देशभरि ठुलो अनिकाल पर्यो र त्यसलाई अभाव पर्न थाल्यो. अनि त्यो गएर त्यस देशको एउटा नागरिक कहाँ टाँसियो अनि उसले त्यसलाई आफ्ना खेतहरूमा सुँगुरहरू चराउन पठायो. अनि त्यसले सुँगुरहरूले खाएका ती कोसाहरूले आफ्नो पेट भर्ने लालसा गर्थ्यो तर कसैले त्यसलाई दिँदैन थियो. जब त्यो होसमा आयो तब त्यसले भन्यो, मेरा पिताका कति ज्यालादार नोकरहरूले उब्रो पाब्रो हुने गरी रोटी पाउँछन् तर म चाहिँ भोकले नाश भइरहेछु. म उठेर मेरा पिता कहाँ जानेछु र उहाँलाई भन्नेछु, पिताजी मैले स्वर्गको विरोधमा र तपाईँको दृष्टिमा पाप गरेको छु, प्रभु सो तपाईँको छोरो भनिन लायकको म छैन, मलाई तपाईँका ज्यालादार नोकरहरूमध्ये एउटा चाहिँ बनाउनुहोस्. अनि उठेर त्यो आफ्ना बाबु कहाँ आयो तर त्यो अझ धेरै टाढैमै हुँदा त्यसका बाबुले त्यसलाई देखे र दयाले भरिए अनि दगुरेर गई त्यसलाई अँगालो हाले र त्यसलाई चुम्बन गरे. अनि त्यस छोराले उनलाई भन्यो, पिताजी मैले स्वर्गको विरोधमा र तपाईँको दृष्टिमा पाप गरेको छु, र बुझो तपाईँको छोरो भनिन लायकको म छैन. तर बाबु चाहिँले आफ्ना दासहरूलाई भने, सबभन्दा बढिया पोसाक निकाल र उसलाई पहिराइदेऊ अनि उसको हातमा औठी र पाउहरूमा जुत्ता लगाइदेऊ अनि पोसिएको बाछा ल्याएर मार अनि खाऊ र आनन्द मनाऊ, किनभने मेरो यो छोरो मरेको थियो र फेरि जीवित भएको छ, ऊ हराएको थियो र पाइएको छ. अनि तिनीहरू आनन्द मनाउन थाले. प्रभु येशूले यो हराएको उडाउ पुत्र परदेशमा सम्पत्ति उडाइसकेर दुःख पाएपछि उसले घरको सम्झना गरेको, बुवाको सम्झना गरेको, उसको हृदयमा चाहिँ एकदम उसलाई पश्चातापले भरिएको, अनि उसले निर्णय गरेर म अब जान्छु, म जान्छु, घर जान्छु भनेर चाहिँ उसको मनमा निर्णय गरेर ऊ चाहिँ जुत्रो झाङ्ग्रै भए पनि ऊ चाहिँ आफ्नो बुवाको घरमा आउन थालेको कुरा छ। अनि टाढैमा बुवाले देखेको, देखेर बुवाको मनमा हृदयले भरिएको, के अरे हृदय चाहिँ दयाले भरिएको, अनि दगुरेर त्यो छोरालाई चाहिँ केही भन्न नपाउँदै, त्यो छोराले त के भन्छु भनेको थियो, उसले केही भन्न नपाउँदै उसलाई गएर त अँगालो मारेर चुम्बन गरेको कुरा हामीले यहाँ पढ्यौँ। अनि त्यसपछि त्यो छोराले चाहिँ जे जे भन्छु भनेको थियो त्यो भन्न थालेको, अनि उसले चाहिँ भन्यो, तर सोचेको सबै चाहिँ भनेन उसले। उसले चाहिँ एउटा कुरा के भन्न सकेन भने यहाँ देख्छौँ, उसले भन्छ, पिताजी मैले तपाईँको विरुद्धमा, स्वर्गको विरुद्धमा पाप गरेको छु, भनेको मतलब स्वर्गको विरुद्ध भनेको परमेश्वरको विरुद्धमा पनि पाप गरेँ, किनभने मैले बुवालाई आदर गरिनँ, अनि पापमा मैले बिताएँ, अनि तपाईँलाई पनि आदर गरिनँ, अनि तपाईँलाई चोट पुर्याएँ, अनि तपाईँले जे कति आशा गर्नुभएको थियो मेरो जीवनबाट तर सब मैले चाहिँ खतम गरेर आएको छु, म चाहिँ मैले म छोरो बनिन लायक छैन। अनि उसले के सोचेको थियो भने म त्यहाँ गएर चाहिँ म नोकर बनाउनुहोस् मलाई बरु, म नोकर हुन्छु भनेर सोचेर आएको थियो। तर जब ऊ घर आयो, टाढैमा उसको बुवाले देख्यो, बुवा त दगुरेर आएर उसलाई अँगालो हालेर चुम्बन गरेपछि उसले के थाहा पायो भने म त छोराको छोरी नै रहेछु, म कहिले पनि नोकर बन्न सकिँदैन, म चाहिँ मैले सब बिगारेको भए तापनि उहाँसितको मेरो सम्बन्ध चाहिँ बदलिएको छैन, सङ्गति चाहिँ बदलिएको थियो तर सम्बन्ध कहिले बदलिएको थियो, म छोरो नलायक थिएँ, छोरो भन्ने लायक थिएन म, तर म नोकर चाहिँ हुन सक्दैन रहेछ। त्यसैले उसले त्यो भन्न सकेन, म छोरो भनिन लायकको म छैन भन्छ नि त्यहीँ रोक्छ। अनि बुवाले चाहिँ उसको लागि चाहिँ पोसाक र जुत्ता अनि औँठी अनेक उसलाई लगाइदिएर बदलिएर चाहिँ त्यो दिन त्यो साँझ चाहिँ भोज बनाउँछ। यसले पनि देखाउँछ कि एउटा विश्वासीको पापले चाहिँ सङ्गतिलाई चाहिँ टुटाएको हुन्छ, तोडेको हुन्छ, तर सम्बन्धलाई चाहिँ तोडेको हुँदैन। अनि त्यसैले यदि पहिलोभन्दा दुईको एक, यदि कसैले पाप गर्यो भने पिता भनेछ सँग हाम्रो एकजना वकिल हुनुहुन्छ, परमेश्वर न्यायाधीशसँग होइन, मेरो बुवासँग एकजना वकिल हुनुहुन्छ, अर्थात् धर्मी यीशु ख्रीष्ट। अब यो वकिल भन्ने शब्द हाम्रो संसारमा चाहिँ जब कुनै वकिल चाहिन्छ होइन, त्यो ग्राहकले जसले चाहिँ वकिलको सहायता माग्दैछ, अब मलाई ठुलो अन्याय भएछ, हेर्नुहोस् म बोल्न जान्दिनँ, अब न्यायाधीशको सामु कानुन जान्दिनँ, तपाईँले चाहिँ मेरो केस चाहिँ बोलिदिनु पऱ्यो, हुन्छ म बोलिदिन्छु, अनि बोलिदिन्छु तर कसरी बोलिदिन्छु भने फिस त यति लाग्छ नि त हजुर। अब फिस त लाग्छ, वकिलले त्यत्तिकै दयाले बोलिदिने होइन है, तर यहाँ अचम्मको कुरा के छ भने प्रभु येशू हाम्रो वकिल चाहिँ उहाँले हाम्रो फिस तिर्दिनु भएको छ, उहाँ आफैलाई अर्पण गरेर क्रुसमा मरेर हाम्रो लागि चाहिँ दाम तिरेर अनि हाम्रो पक्षमा बोल्नुहुन्छ प्रभु येशू। त्यसैले चाहिँ हाम्रो प्रायश्चित हुनुहुन्छ भनेको मतलब त्यही नै हो, त्यो चाहिँ पहिलो योना दुईको दुईमा छ, त्यहाँ अब जाउँ त, पहिलो योना दुईको दुई, पहिलो योना दुईको दुईमा अहिले भन्न दुईको दुईमा पढ्छौँ, अनि उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्चित हुनुहुन्छ, चुप्ता गर्नेवाला, सन्तोष गराउनेवाला, सबै परमेश्वरको मागहरूलाई पुरा तिरिदिने, हाम्रो पापको विरुद्धमा जुन दण्ड थियो उहाँले भोग्नुभयो, उहाँ क्रुसमा मरेर आफ्नो रगत बगाएर हाम्रो लागि चाहिँ उहाँ प्रायश्चित हुनुहुन्छ, अनि उहाँ हाम्रा पापहरूको निम्ति प्रायश्चित हुनुहुन्छ, र त्यसपछि अब यहाँ याद गरौँ त, त्यसपछि के लेख्छ त, र हाम्रा निम्ति मात्र होइन तर सारा संसारका पापहरूका निम्ति पनि। त्यसैले हामी विश्वास गरिसकेकाहरूको निम्ति मात्र उहाँ मर्नु भएको होइन, तर विश्वास नगर्नेहरूको निम्ति पनि उहाँले चाहिँ घाम दिइसक्नुभयो भन्ने यहाँ बताएको छ। अनि त्यसैले एउटा कुरा हामी जहिले पनि जुनसुकै व्यक्तिगत गएर पनि भन्न सक्छौँ, साथी तपाईँको लागि पनि ख्रिस्ट मर्नुभएकै हो, तपाईँको लागि उहाँले यो गरिदिनु भएकोले तपाईँ अब बाँच्न सक्नुहुन्छ, तपाईँ नष्ट हुनु पर्दैन, आउनुहोस् आफ्नो पापहरू मानिलिनुहोस्, स्वीकार गर्नुहोस् अर्थात् पश्चाताप गर्नुहोस् त्यसबाट भनेर चाहिँ हामीले उनीहरूलाई भन्न सक्छौँ। एउटा झुट्ट शिक्षा छ जसले सिकाउँछ कि ख्रिस्ट सबैको लागि मरेको होइन भन्छ, उनीहरूलाई क्याल्विनवादीहरू भनिन्छ, अनि नेपालमा पनि छन् क्याल्विनवादीहरू। कस्तो नाम है क्याल्विनवादी? यो चाहिँ एउटा एकजना मान्छेको नाम हो, वास्तवमा जन क्याल्विन भन्ने एकजना व्यक्तिले चाहिँ त्यस्तो कुरा चाहिँ सिकायो अरे, अनि जल क्याल्विनले सिकाएकोले ऊ चाहिँ विद्वान भएकोले उसको किताबहरू त अब यति धेरै लेखा छ उसले, अनि कोही कोही मान्छेहरू चाहिँ अब त्यत्रो विद्वान हो भने त उसले भनेको ठिक हुन्छ भनेर हो क्या हो, क्याल्विनवादी भनेको छ है। तर क्याल्विनवादी आएर तपाईँलाई यस्तो कुरा भन्यो भने तपाईँले अब कुन चाहिँ पद देखाएर चाहिँ त्यो हुन सक्दैन भन्न सक्नुहुन्छ, यही पहिलेभन्दा दुईको दुईले नै पुग्छ, थुप्रैहरू पनि छन्। तर अचम्म कुरा कि उनीहरूले चाहिँ यो पढे पनि होइन तर यो भनेको त यो हो भनेर उनीहरूले चाहिँ अनेक तर्क गर्न थाल्छन्, उनीहरूले चाहिँ यसलाई चाहिँ टेढामेढा गर्न थाल्छ। तर सरल छ यहाँ, हाम्रा निम्ति मात्र होइन तर सारा संसारका पापहरूका निम्ति हो भन्दा स्पष्ट के हुन सक्थ्यो होला? अब एकछिन विचार गरौँ, सारा संसारका पापहरूको निम्ति येशु ख्रिस्ट मर्नुभएको हो र तिरिदिनु भएको हो, सन्तुष्ट गराउनु भएको, चुक्ता गरिदिनु भएको हो। यहोन्ना 19 अध्यायमा एकचोटि हेरौँ यो कुरालाई विचार गर्न, यहोन्ना 19 अध्याय र हामी चाहिँ 18-20 पद पढ्नेछौँ, जहाँ चाहिँ प्रभु येशूलाई क्रुसमा टाँगिँदाखेरिको कुरा पढ्न लागिरहेछ। यहोन्ना 19 अध्याय यसो गरौँ, हामी चाहिँ हामी 16 पददेखि पढौँ, यहोन्ना 19 16। तब क्रुसमा टँगाइनका निम्ति उनले उहाँलाई तिनीहरूको हातमा सुम्पिदिए, अनि तिनीहरूले येशूलाई पक्रे र उहाँलाई लिएर गए, अनि उहाँ आफ्नो क्रुस बोकेर खोपडी भनिने ठाउँतिर जानुभयो, जसलाई हिब्रू भाषामा गलगथा भनिन्छ, जहाँ तिनीहरूले उहाँलाई क्रुसमा टाँगे, अनि उहाँको साथमा अरू दुईजनालाई पनि, एउटालाई यतापट्टि अर्कालाई उतापट्टि र माझमा येशूलाई। 19 बाद अनि पिलातसले एउटा दोष पत्र लेखे र त्यसलाई क्रुसमा टाँसिदिए, अनि यस्तो लेखिएको थियो, नासरतका येशू, यहुदीहरूका राजा। तब धेरै यहुदीहरूले यो दोषपत्र पढे, किनभने येशु क्रुसमा टँगाइनु भएको ठाउँ सहरको नजिकमा थियो, अनि यो हिब्रू ग्रिक र ल्याटिन भाषामा लेखिएको थियो। यहाँसम्म प्रभु येशुलाई क्रुसमा टाँगियो, क्रुस ठडाइएको ठाउँको नाम के थियो दिदीबहिनीहरू? क्रुसलाई जुन ठाउँमा क्रुस ठडाइएको थियो त्यो ठाउँको नाम के थियो? हिब्रू भाषामा गबाट सुरु हुन्छ, गलगथा, गलगथा। तर त्यही ठाउँलाई ल्याटिन भाषामा के भनिन्छ होला ल्याटिन विद्वानहरू दाजुभाइहरू? त्यो चाहिँ नेपालीमा हो खोपडीको ठाउँ चाहिँ, र ल्याटिन भाषामा खोज्दैछु, यहाँ चाहिँ छैन तर हामीले भजनमा जहिले पनि गाउँछौँ, कलवरी डाँडाकोमा, कलवरी ल्याटिन भाषा तपाईँ सबैजना ल्याटिन जान्नुहुन्छ, ल्याटिन भाषा हो त्यो। अनि कहिले काहीँ गलगथा भन्छौँ, एउटै ठाउँ हो हिब्रू र ल्याटिन। अब त्यो ठाउँमा क्रुसमा प्रभु येशूलाई झुन्ड्याइयो है, अनि उहाँलाई सुम्पिदिने, ल क्रुसमा तिमीले टाँग भनेर सुम्पिदिने मान्छेको नाम के थियो? बाबुहरूले भन्न सक्छ कुन चाहिँ मान्छेले चाहिँ ल उसलाई लगेर क्रुसमा टाँगे हुन्छ, तिमीहरू यहुदीहरू लैजाऊ, ल सिपाहीहरू लिएर जाऊ, कसले चाहिँ यो काम यसरी सुम्पिदिएको थियो? बाबुहरूले भन्न सक्छ पिलातस चाहिँ सही हो। पिलातस को थियो? पिलातसले नै अनुमति दिएको हो। ऊ अनि को को थियो यस्तो गर्न सक्ने? क्रुसमा टाँग्न हुँदैन भन्नु पनि सक्थे, ल क्रुसमा टाँग भन्नु पनि सक्थे, को यो मान्छे यस्तो अधिकार भएको? को थियो पिलातस? पापी पिलातस अति निष्ठुर, हामीले गाउने त गाउँछौँ है हजुर। सविता, सविताले भने जस्तो लाग्यो, तर ठुलो स्वरले भने होइन। ल कोही छ पिलातस को थिए? राजबिहारी पिलातस को थिए? पिलातस चाहिँ त्यो बेला मुख्य सरकारको मुख्य शासक नै उही थियो, ऊ मुख्य शासक थियो। त्यो पिलातस चाहिँ कसैले बडा हाकिम भन्छ, राज्यपाल भन्छ, ऊ चाहिँ खटाइएको रोमी सरकारले चाहिँ इजरायललाई चलाइरहेको थियो। के जस्तो भने नेपालमा चाहिँ अर्कै देश आएर भनौँ न इन्डिया आउँछ भने सबैजना डराइरहन्छन् होइन, इन्डिया आएर चाहिँ यहाँ चलाए जस्तो क्या। अनि त्यसपछि त हाम्रो त अब मुख्य त हाम्रो प्रधानमन्त्री होइन कि, इन्डियाको प्रधानमन्त्री अथवा राष्ट्रपति नै हाम्रो मुख्य शासक हुन्छ। त्यस्तै भए थियो इजरायलमाथि चाहिँ रोम सरकारले चाहिँ अधिकार जमाएको थियो, अनि रोम सरकारले चाहिँ सम्राटै त त्यहाँ आएको थिएन तर एकजनालाई पठाएको थियो, उसको नाम चाहिँ पिलातस थियो। अनि पिलातसले के गर्छ भने उहाँलाई क्रुसमा टाँग्दाखेरि एउटा लेख्ने कुरामा चाहिँ दोष पत्र भनिन्थ्यो, त्यसमा चाहिँ दोष लेख्नु पर्थ्यो, जो जो टाँगिन्थ्यो होइन दोष पत्रमा चाहिँ उसको दोष यो हो अनि त्यसैले उसलाई यसरी मार्नु पर्यो, त्यसैले क्रुसमा टाँगिएको सबैले हेरोस् भनेर चाहिँ शिरमाथि त्यसरी लेखिन्थ्यो। अनि प्रभु यीशुको पनि दोष पत्र तयार गर्ने चाहिँ पिलातस थियो। अनि त्यहाँ चाहिँ के लेखियो भने नासरतका यीशु यहुदीहरूका राजा, अनि छोटकरीमा चाहिँ यो भनेको छ यहाँ है, जे होस् पहिला चाहिँ को हो त्यो व्यक्ति भनेर लेखिन्थ्यो, अनि त्यसपछि उसको दोष के हो त्यो पनि लेखिन्थ्यो। दोष के रहेछ? यहुदीहरूका राजा। अनि छोटकरीमा चाहिँ त्यो लेख्यो, तर भन्नुको यहुदीको राजा हुँ भनेकोले उसलाई मार्नु परेको, आफ्नै राजा बन्न खोजेकोले मार्नु परेको भने जस्तो हो त्यो, त्यसरी थियो। तर तपाईँहरूको मुख्य ध्यान चाहिँ म केमा खिच्न खोजेको भने त्यो कुन चाहिँ भाषामा लेखेको थियो, त्यो चाहिँ तिनवटा भाषामा लेखेको थियो, तिनवटा भाषामा। हिब्रू भाषामा लेखिएको थियो, त्यो चाहिँ परमेश्वरको चुनिएका जनहरू इजरायलको भाषा हो, घटना घटेको त्यही देशमा हो, हिब्रू भाषामा लेखेको थियो। त्यहाँ अधिकांश मान्छेहरू हेर्ने हिब्रू बोल्ने मान्छेहरू अथवा हिब्रू बुझ्न सक्ने मान्छेहरू हुन्थे। अनि अर्को चाहिँ अर्को दुईवटा भाषा पनि थियो, ल्याटिन र ग्रिक। ल्याटिन भाषा चाहिँ त्यो बेलाको औपचारिक भाषा थियो, रोमको भाषा चाहिँ ल्याटिन हो, त्यहाँबाट हाम्रो अङ्ग्रेजी भाषा आउँछ। ल्याटिन भाषामा लेखेको थियो औपचारिक भाषा, तर सबैले ल्याटिन भाषा बोल्दैनथे, धेरै जसोले बोल्ने भाषा चाहिँ ग्रिक थियो, त्यसैले ग्रिक भाषामा पनि लेखेको थियो, तिनवटा भाषामा। अनि यहाँ देख्छौँ कि सबै मुख्य भाषाहरूमा चाहिँ प्रभु यीशु क्रुसमा टाँगिनु भएको कुरा चाहिँ घोषणा गरिएको थियो। अनि यसरी यीशु ख्रीष्ट सारा संसारको लागि मर्नुभएको हो, सारा संसारको लागि, कोही कोहीको लागि मात्र होइन, सारा संसारको लागि। अब अलिकति समय बाँकी छ, पहिलो योहन्ना दुई अध्यायमा हामी जाउँ। पहिलो योहन्ना दुई अध्याय, अनि यहाँ चाहिँ अब 15-17 पदहरू हामी पढ्नेछौँ। हामीले गएको हप्ताहरूमा चाहिँ परमेश्वरको परिवारमा फरक फरक आत्मिक कदका व्यक्तिहरू हुन्छन् भनेर अध्ययन गरेका थियौँ। सबैजना जन्मेकाहरू हुन्, नयाँ जन्म पाएकाहरू हुन्, तर नयाँ जन्म पाइसकेपछि कोही को चाहिँ बढ्दै जवानहरू हुँदो रहेछन्, आत्मिक जवानहरू, उनीहरू बलिया हुन्छन्, परमेश्वरको वचन उनीहरूभित्र प्रशस्त बास गरेकोले। अनि यसरी उनीहरू आत्मिक रूप बलियो भएकोले उनीहरू परीक्षामा चाहिँ जित्छन्, हार्दैनन्, उनीहरू शैतानलाई जित्ने रहस्य सिकेका छन्। त्यो के भने, म होइन अब कृष्णै म भित्र जिउनुहुन्छ, उनीहरूले यो जाने अनि उनीहरू चाहिँ जित्नेहरू हुन्। अनि उनीहरू बढ्दै बढ्दै गएर अझ बाबुहरू भएको परमेश्वर चाहनुहुँदो रहेछ, आत्मिक बाबुहरू जसले चाहिँ अरूलाई प्रभुमा डोर्याउँछन्, उनीहरूलाई सिकाउन पनि सक्छन् अनि अरूहरूको सुरक्षाको लागि उनीहरू खट्न सक्छन्। तर मुख्य कुरा चाहिँ उनीहरू कसरी आत्मिक बाबुहरू भयो भने, उनीहरू परमेश्वरसँग हिँड्दै हिँड्दै उहाँलाई चिन्दै चिन्दै उहाँहरूको चिन्ने ज्ञानमा पाएको भएर। अनि यी व्यक्तिहरूलाई सम्बोधन गरेको छ। मैले अस्ति भनेको थिएँ यो पहिलो योनाको पत्र चाहिँ पत्र जस्तो पनि छैन, तर पत्र नै हो यो है। किन पत्र जस्तो छैन भने, कसले लेखेको कसरी लेखेको भनेर ठ्याक्कै सुरु भएको छैन यहाँ। तर यहाँ बिचमा आएर चाहिँ म तिमीहरूलाई लेख्दैछु, हे नानीहरू हो, म तिमीहरूलाई लेख्दैछु, जवानहरू हो, म तिमीहरूलाई लेख्दैछु, बाबुहरू भनेर अब प्रापकहरूलाई सम्बोधन पनि गरेको छ तर बिचतिर। अनि लेख्ने व्यक्ति चाहिँ यूहन्ना हुन् भन्ने कुरा यही पत्रकै आधारमा जान्न सकिन्छ। लेखक उल्लेख नभएको पत्र चाहिँ नयाँ नियममा दुईवटा छ, एउटा चाहिँ यही हो पहिलो यूहन्ना, कसैले लेखेको यहाँ उल्लेख भएको छैन, म यूहन्ना भनेर लेखेकै छैन यहाँ। तर अर्को पत्र पनि छ जुन चाहिँ त्यसमा लेखक उल्लेख छैन। दिदी बहिनीहरूलाई थाहा छ कुन चाहिँ पत्रमा चाहिँ लेखक उल्लेख छैन? हजुर, हिब्रूहरूलाई लेखेको पत्र, त्यहाँ पनि पत्र लेखकको नाम उल्लेख छैन। भिन्नता के छ भने, पहिलो यूहन्ना र हिब्रूमा चाहिँ पहिलो यूहन्नाको चाहिँ यो पढ्दा पढ्दै नै थाल्छ, यो त यूहन्ना हो, यूहन्ना हो भन्न थाल्छ है। धेरै आधारहरू छन् यसको, प्रमाणहरू छन् यो पत्रभित्र नै। तर हिब्रूको पत्रमा चाहिँ जति हेरे पनि पावलोकी भन्छ कसैले, होइन जस्तो पनि छ भन्छ, त्यसैले त्यो टुङ्गो लाग्दैन त्यहाँ है। अनि त्यसैले पहिलो यूहन्ना चाहिँ यूहन्नाले लेखेको चाहिँ धेरै प्रमाण छन्, अहिले म त्यसमा जान्न। तर अब चाहिँ पहिलो यूहन्ना दुईको पन्ध्रदेखि सत्रमा हेर्नेछौँ। पन्ध्रदेखि सत्र, संसारलाई प्रेम नगर न त संसारमा भएका कुराहरूलाई नै। कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएका सबै कुराहरू शरीरको अभिलाषा, आँखाहरूको अभिलाषा र जीवनको सेखी पिताबाटको होइन तर संसारबाटको हो। अनि संसार बिति जान्छ र त्यसको अभिलाषा पनि, तर जसले परमेश्वरको इच्छा पालन गर्छ ऊ सदा सर्वदा रहन्छ। अति नै महत्त्वपूर्ण र सुन्दर खण्ड छ यहाँ। अनि यो खण्ड चाहिँ सम्भवतः त्यो युवाहरूलाई विशेष गरी लक्षित गरिकन लेखेको जस्तो देख्छु म, किनभने ठिक यसको अगाडि चाहिँ युवाहरूकै कुरा गरिरहेछ, आत्मिक जवानहरूको कुरा भनौँ। अनि त्यसमा पनि यहाँ यसरी लेखेको छ, हे जवानहरू, मैले तिमीहरूलाई लेखेको छु किनभने तिमीहरू बलिया छौ अनि परमेश्वरको वचन तिमीहरूमा रहन्छ र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। अनि शारीरिक रूपमा जवानलाई पनि यसले चाहिँ समेटेको हुनसक्छ, कति टिप्पणीकारहरूले चाहिँ त्यसरी पनि व्याख्या गर्छन्। जे होस्, हामीलाई के थाहा छ भने जवानहरूलाई विशेष गरी संसारले तान्ने काम जुन भइरहेको हुन्छ निकै शक्ति त्यहाँ भएको देख्छौँ। जवानहरूलाई चाहिँ बढी खिचेको हामी देख्छौँ, त्यो चाहिँ जताततै हेरे पुग्छ, मण्डलीहरूलाई हेरे पुग्छ, हाम्रै परिवारलाई हेरे परिवारहरूलाई हेरे पुग्छ। जवानहरूलाई चाहिँ एकदम चुम्बक जस्तै तान्न खोजिरहेको त्यहाँ संसार छ। अनि त्यसैले यहाँ भनेको छ, संसारलाई प्रेम नगर। पहिलो कुरा हामीले बुझ्नुपर्ने शब्द चाहिँ यो संसार हो। के भनेको संसार? पहिलो कुरा त कति ठाउँमा यो पृथ्वीलाई पनि संसार भनिन्छ है, परमेश्वरले यो संसार बनाउनु भयो पृथ्वी। तर यहाँ त्यसको कुरा गरेको भने पृथ्वीलाई प्रेम नगर भने होइन है। कहिलेकाहीँ चाहिँ संसार भन्दाखेरि यो संसारमा बस्ने सबै मान्छेहरूलाई पनि लागु हुन्छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नु भनेको यहाँ बस्ने सबै मानिसहरूलाई। अनि त्यो पनि भनेको होइन, संसारको मान्छेहरूलाई प्रेम नगर भने परमेश्वरले त प्रेम गर्नुभयो। साथै यो संसार भन्नाले चाहिँ कतिपटक हामीले चाहिँ यसरी पनि प्रयोग गर्छौँ है, कस्तो सुन्दर संसार सृष्टि गर्नुभयो, त्यसमा चाहिँ यो प्राकृतिक संसार यो सृष्टिलाई पनि संसार भनेको छ, अनि त्यसको कुरा पनि गरे होइन, त्यो त हामी प्रेम गर्न सक्छौँ, उहाँले बनाउनु भएको फुलहरू, उहाँले बनाउनुभएको चराचुरुङ्गीहरू, उहाँले भन्नुभएको खोला नाला हिमाल सबै 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 सुन्दर छन्, यसलाई प्रेम नगर त उहाँले भन्नुभयो केही होइन। तर यहाँ चाहिँ संसारलाई प्रेम नगर भनेको यो शब्द जुन प्रयोग भएको छ यसको चाहिँ यो सन्दर्भबाट थाहा हुन्छ, यसको माने सन्दर्भबाट त्यही शब्द विभिन्न तरिकाले प्रयोग हुन्छ, तर यहाँ चाहिँ हामी स्पष्ट देख्छौँ कि संसार भनेको यो मान्छेले मान्छेद्वारा निर्मित एउटा एकदम मान्छेद्वारा निर्मित कुरा हो, हामीले प्रेम नगर गर्न हुँदैन, यो मान्छेले यस्तो निर्माण गरेको छ कि जस्तो कि बाबेलको धरहरा, बाबेलको धरहरामा के भयो भने जलप्रलयबाट निस्केका मान्छेहरू उनीहरू गएर चाहिँ परमेश्वर बिना पनि हामी चाहिँ जिउन सक्छौँ, हामीलाई परमेश्वर नभएको समाज हामी बनाउँ, जहाँ चाहिँ हाम्रो आफ्नै छ, आफ्नै नामको निम्ति हामी जिउँ, अनि हाम्रो सबै जे जे क्षमताहरू छन् त्यसले चाहिँ यो निर्माण गरौँ, यो सहर निर्माण गरौँ, धर्म धरहरा निर्माण गरौँ, हाम्रो आफ्नै धर्म पनि होस् है भनेर चाहिँ परमेश्वरलाई बाहेक गर्ने समाजलाई संसार भनेछ। त्यसैले परमेश्वर रहित समाजलाई चाहिँ संसार भनेको हो, जहाँ चाहिँ अनि जुन समाज चाहिँ किन निर्माण गरेछ भने मान्छेले परमेश्वर बिना पनि खुसी हुनलाई, परमेश्वर बिना पनि चल्छ भन्नलाई, अनि त्यसलाई चाहिँ संसार भनेको छ। अनि त्यसैले यसलाई चाहिँ के भन्न चाहिन्छ भने यो संसार चाहिँ संस्कृति पनि हो, आफ्नो आफ्नो संस्कृतिहरू छन्, अनि यो चाहिँ संसारका मान्छेहरूले आफ्नो क्षमताहरूले चाहिँ निर्माण गरेको सबै खालका सङ्गीत अनि कला अनि शिक्षा पनि कुनै पनि चिज जसमा चाहिँ परमेश्वरलाई चाहिँ ठाउँ नदिने तर हामी चाहिँ बनाउने एकदम बनाउने हो। यो शब्द छ नि जुन संसार भन्ने शब्द, यसको शब्द चाहिँ ग्रिकमा कसमोस भन्ने शब्द हो, कसमोस अनि त्यो शब्दको माने चाहिँ एकदम व्यवस्थित भनेको, व्यवस्थित अर्डर, एकदम व्यवस्थित है है व्यवस्थित अर्डर र एकदम यसलाई चाहिँ एक किसिमले सिँगारिएको पनि अनि मिलाइएको व्यवस्था, एकदम त्यहाँ क्रमहरू मिलेको छ, सब मिलेको छ, तर परमेश्वर छैन। हेर्नुहोस् है मुख्य कुरा यो, अनि त्यो चाहिँ त्यसलाई संसार भनेछ। यो शब्दबाट नै हाम्रो अङ्ग्रेजी भाषाको कस्मेटिक भन्ने शब्द आउँछ, कस्मोसबाट कस्मेटिक, अनि विशेष गरी स्त्रीहरूले प्रयोग गर्ने श्रृङ्गार कस्मेटिक, अनि भनेपछि एकदम त्यो चाहिँ राम्रो छ है, अनि त्यसलाई त्यो व्यवस्थित भन्न खोजेको, व्यवस्थित अनि त्यो खालको, अनि संसारै त्यस्तो बनाउनु भएको छ, एकदम सुन्दर बनाउनु भएको छ नि यो संसार पनि, त्यसैले त्यही शब्द प्रयोग भएको छ। उहाँको सृष्टिलाई पनि परमेश्वरको श्रृङ्गार हो यो भाषा, परमेश्वरले सिँगार्नु भएको छ, त्यसरी भनेको पनि छ अयुबको पुस्तकमा है। उहाँले जस्तो कि विचार गर्नुहोस् घाम छ है, सूर्य छ ठुलो एकदम है, आगो जलिरहेको छ, डल्लो छ है, अनि त्यसपछि यसको वरिपरि चाहिँ ग्रहहरू घुमिरहेका छन्, आफ्नो मार्गमा घुमिरहेका छन्, जताततै ठ्याङठुङ ठोकिँदै त्यसै हिँडिरहेका छन्, एकदम आफ्नो क्रममा छन्, यति क्रममा छ कि यति ठिक टाइममा छ कि हामीले घडी भन्ने चिज पनि बनाउन सक्छौँ त्यसकै आधारमा है। यो चाहिँ ठिक 24 घन्टामा चाहिँ आधा उज्यालो अँध्यारो हुने, अनि भनेकै समयमा चन्द्रमा बिचमा आएर सूर्यलाई छेक्ने, त्यसलाई भनिन्छ सूर्य ग्रहण, अनि फेरि भनेकै समयमा चाहिँ के अरे सबै आफ्नो ठाउँमा हुने भएकोले मान्छेले पात्रो त्यसैले बनाउँछन्, त्यसले एकदम ओर्डर छ, ओर्डर यो कस्मोस अथवा संसार भन्ने शब्द। तर कुरा के भने यहाँ प्रयोग भएको संसार चाहिँ मान्छेले निर्माण गरेको यो व्यवस्थापन, परमेश्वरलाई बाहेक गरेर उनीहरू एउटा यस्तो समाज बनाउने जसमा ख्रिस्ट येशूलाई ठाउँ दिँदैनौँ हामी, हाम्रो सङ्गीतमा उहाँलाई ठाउँ छैन, हामी ठिक उल्टो खालको बनाउनेछौँ विद्रोहको, हाम्रो शिक्षामा उहाँलाई ठाउँ दिँदैन हामी चाहिँ विकास भएर आएका हौँ, विकास भएर हामी मान्छे बनेको हौँ एक कोषीय जीवबाट, हाम्रो शिक्षा यस्तै छ, हाम्रो कलाहरू अनि चित्रहरू अनि हामीले कोर्ने सुन्दर सुन्दर जे बनाउँछौँ यो चाहिँ सबै मान्छेकै महिमाको लागि, आफ्नै लागि अनि आफ्नै नामको लागि हामी बनाउनेछौँ, अनि हाम्रो संस्कृति पनि हाम्रो नाचहरूदेखि लिएर हाम्रो पोसाकहरू अनि हाम्रो विभिन्न चाडबाडहरू सबै संस्कृति त्यही त हो नि. अनि कुन दिन के खाने, कुन दिन के बार्ने, होइन कपाल कुन बेला के गर्ने, सब हाम्रो संस्कृति बाप्रे कस्तो राम्रो छ भनेर मान्छेले जे बनाएको छ नि त्यसलाई भनिन्छ संसार. अनि संसारलाई प्रेम नगर भनेछ. मानव समाज चाहिँ एकदम व्यवस्थित प्रकारले चलिरहेको छ वास्तवमा, तर गलत सिद्धान्तमा आधारित छ परमेश्वरलाई बाहेक गरेकोले. र यस यो कसरी चलिरहेको छ भने एकदम गलत इच्छाहरूले चलिरहेछ, गलत इच्छाहरूले एकदम परमेश्वरले मानिसलाई त एकदम उत्तम इच्छाहरू राख्नको लागि बनाउनु भएको थियो, तर मान्छे चाहिँ पशुको जस्तो इच्छा भएर चाहिँ जिउने भएको छ. अनि गलत कुराहरूलाई चाहिँ ठुलो मूल्य मान्यता दिएको छ, है. त्यही त गरिरहन्छ नि घरमा, अनि बुवा आमाले पनि छोराछोरीलाई त्यसरी हामी संसारले जस्तो गऱ्यो भने त एकदम गलत हुन्छ, है. संसारले के भन्छ, ल तिमी चाहिँ ठुलो मान्छे बन्नुपर्छ, संसारले त्यही भन्छ, तिमी चाहिँ नाम राख्नुपर्छ, है. सब घमण्ड हो वास्तव, है. हामीले त भन्नुपर्ने, बाबु नानी तिमी चाहिँ प्रभुको निम्ति पढ्ने हो, तिमी जे जे गर्छ, तिम्रो जुन तालिम लिँदैछ, यो प्लस टू गर्दैछौ अथवा तिम्रो चाहिँ डाक्टर इन्जिनियर के पढ्दैछ, त्यो चाहिँ प्रभुको महिमाको लागि गर्नुपर्छ, आफ्नो लागि गर्नु हुँदैन भनेर सिकाउनु पर्नेमा संसारले जस्तो गरिरहेको छ. तिमीले धेरै कमाउनु पर्छ, है, एकदम धनाढ्य भयो भने अब पैसा कमाउनु गलत होइन, तर त्यसको लागि नै जिउनुपर्छ भनेर संसार जिइरहेको छ. अनि मण्डली विश्वासीहरूले चाहिँ यस्तो गर्नु हुँदैन, संसारलाई प्रेम नगर भनेको छ. अनि यसको पछाडि चाहिँ एकजना छ, कसरी यो चलिरहेको यस्तो व्यवस्था, यो व्यवस्थापन, यसको राजकुमार चाहिँ शैतान हो, यसको शासक चाहिँ शैतान हो. अनि त्यो चाहिँ हामी अर्को पाली प्रभु गीतमा अध्ययन गर्नेछौँ. धेरै ठाउँमा यो लेखेको छ, है, धेरै ठाउँमा. अनि त्यसैले जुन यसो हेर्दाखेरि चाहिँ चलिरहेको जे छ यसको पछाडि चाहिँ एउटा शासक छ. तर अहिले चाहिँ हामी याद गरौँ, है, कि परमेश्वरले हामीलाई चाहिँ के भन्नुभएको छ, सारा संसारमा जाओ अनि हरेक प्राणीलाई सुसमाचार प्रचार गर, हामीलाई दिनुभएको काम त्यो छ. परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभएको छ, अनि हामी त्यो दृष्टिकोणले हेर्न चाहिँ हामी सिक्नु परेछ, सिक्नु परेछ. प्रभुले हामीलाई सहायता गर्नुभएको छ, है. ल प्रार्थना गरौँ. प्यारो प्रभु, धन्यवाद छ जुन कुराहरू हामीले हेर्न पायौँ, अनि धन्यवाद दिन्छौँ पहिले हुन पत्रको लागि र तपाईँको पुरै वचनको लागि. अनि यहाँ एक एकलाई ती कुराहरू सम्झन मनन गर्न सहायता गर्नुहोस्, हामी बदलिन सकौँ प्रभु, जस्ताको त्यस्तै रहन होइन, तर तपाईँको वचन सुनेर हाम्रो विचारहरू बदलिन, तिमीहरूको मनको नयाँ हुवाईद्वारा बदली हुँदै जाओ भन्नुभएको छ, मनको आत्मामा नयाँ हुँदै जाओ पनि भन्नुभएको छ. हामी तपाईँ जस्तो हुन चाहन्छौँ, अनि हाम्रो अगाडि राख्नुभएको निशाना लक्ष्य त्यही छ, तपाईँको पुत्र येशु ख्रिस्ट, अनि मलाई हेर्दै अघि बढ्न सिकाउनुहोस्, तपाईँको अनुग्रह होस् हाम्रो विभिन्न खाँचोहरूमा, परिस्थितिहरू, हाम्रो घरको परिस्थितिहरू, हाम्रो सजिलो गाह्रो अप्ठ्यारो जे जति छ प्रभु तपाईँमा ल्याउँछौँ, हामीलाई बुद्धि दिनुहोस् हामीले गर्ने निर्णयहरूमा, सबै कुरा तपाईँको निम्ति गर्न सकौँ. त्यही नै हो प्रभु, हामी तपाईँका हौँ, हामी आफैका होइनौँ, किनिएका हौँ, दाम तिरेर छुटाइएका छौँ, तपाईँको दास दासीहरू. हामीलाई नयाँ नियम खालको मण्डली हुन सहायता गरिदिनुहोस् हामी विन्ति गर्दछौँ, गवाई हुन सकौँ बाँकी दिनहरू. धन्यवाद छ, प्रार्थना गर्छौँ प्रभु येशूको नाम. समय भएको सर्वसले यही अन्त गर्नेछौँ. तपाईँहरू सबैलाई जय मसीह छ, धन्यवाद.